بعض روایت میں آتا ہے کہ حضور علیہ السلام نے حضرت عقبہ رضی اللہ عنہ کا ہاتھ کو پکڑ لیا اور پھر یہ فرمایا کہ عقبہ میں تجھے دنیا اور آخرت کے اچھے اخلاق نہ بتاؤں تو یا رسول اللہ ضرور بتا دیجیے. تو آپ نے ارشاد فرمایا جو میرے اور آپ کے پلے باندھنے کی عید ہے, میرے اور آپ کے پلے باندھنے کی عید ہے وہ یہ ہے کہ آپ نے ارشاد فرمایا کہ جو تم سے توڑے اس سے جوڑو. علی جی, جو تم سے توڑے اس سے جوڑو, کہنے میں تو ایک جملہ ہے, ایک جملہ ہے کہنے میں, عمل میں یہ ہے پہاڑ, عمل میں یہ پہاڑ. اگر یہ ایک جملہ عمل میں آ جائے تو خاندانوں کے اختلافات ختم ہو جائے. مراد کیا ہے کہ کوئی خاندان والا ہم سے ٹیڑھا ہوا ہوا ہے, ٹوٹا ہوا ہے, اپنی شادی بیاہ بنانے میں ہمیں نہیں بلاتا, ایسے ہمیں نہیں پوچھتا, تو کیا فرمایا کہ تم بھی مت ٹیڑھے ہو جاؤ. ہمیں تو بلایا کہ ہم کیوں جائیں, ہمیں پوچھا کہ ہم کیوں جائیں. یعنی جو تم سے توڑے اس سے جوڑو. میں بار بار کرتا ہوں کہ یہاں ہم اپنی اصلاح کے لیے آتے ہیں, بیان سننے نہیں آتے. اب ہم سوچیں کہ ہم نے کتنے خاندان والوں کو چھوڑا ہوا ہے, اس لیے وہ بھی ہمیں نہیں پوچھتے, ہم بھی انہیں نہیں پوچھیں گے. انہوں نے ہمیں نہیں بلایا تو ہم بھی ان کو نہیں بلائیں گے, ہے یا نہیں ہے؟ ابھی اگر ایک منٹ کے لیے میں خاموش ہو جاتا ہوں, آپ سر جھکا کے سوچیں کہ کتنے سے ہم نے توڑا ہوا ہے, سر جھکا ہے اور سوچیں. یاد آ گیا ہوگا کہ کتنوں کو چھوڑا ہوا ہے, صرف اس لیے کہ وہ ہمیں کچھ سمجھتے ہی نہیں, اپنے آپ میں بڑا تکبر ہے, سمجھتے کیا ہے اپنے آپ کو, بچی کا رشتہ کر لیا ہمیں پوچھا نہیں, بیٹے کا پلا کر لیا ہمیں پوچھا نہیں, یہ ہم روکے ہیں. آپ فرما رہے ہیں کہ تمہیں دنیا اور آخرت کے اچھے اخلاق نہ بتاؤں, تکبر میں آتے ہیں تو ضرور بتا دیجیے. تو آپ نے فرمایا جو تم سے توڑے اس سے جوڑو, تو تم سے پتا تعلق کرے تم اس کے ساتھ اچھا برتاؤ کرو. کہنے میں ایک جملہ ہے, عمل میں بڑا پہاڑ ہے. یہ نفس نہیں مانتا, یہ نفس نہیں مانتا جھٹنے کو. اگر یہ نفس مان جائے تو اصلاح کے دروازے کھل جائیں, یہ نہیں جھٹنے دیتا. سگے بہن بھائیوں میں روٹا گھٹی ہو جاتی ہے, سگے بہن بھائیوں میں اگر بھائی بہن نے نہیں بلایا تو بھائی بغیر بلائے چلا جائے تو کیا ہو جائے گا؟ اگر بھائی نے نہیں بلایا اور بہن بغیر بلائے چلے جائے تو کیا ہوگا؟ کیا یہ کوئی ایسے رشتے ہیں جن میں پوچھا جائے؟ بہن بھائیوں کا رشتہ بھی ایسا ہے, پانچویں بھتیجے کا رشتہ بھی ایسا ہے, نانا نانی کا بھی رشتہ ایسا ہے, دادا دادی رشتہ, چچاؤں اور ماموں اور پھوپھیوں کے رشتے بھی ایسے, کہ نہ پوچھے تو ہم جائیں نہیں. تو انہوں نے بلایا کہ ہم کیوں جائیں. تو بات ایک ہمارے ملنے والے ہیں, ان کی بچی کی شادی, تو انہوں نے صرف اس لیے نہیں بلایا کہ بلانے میں کبھی نہیں حل ہوگا, مجبور کام ہے, بڑی پتہ چلی کہ آج بچی کی رخصتی ہے. میں پہنچ گیا وہاں اور میں نے کہا کہ بچیوں کی شادی میں بلایا جاتا, خود آیا جاتا ہے, میں اس لیے آ گیا ہوں کہ بچی کی شادی میں دعائیں لے کے رخصت کرنا ہی اثر ہوتا ہے. اور سوچتے نا خوش ہو گئے, انہوں نے اپنے کبھی تو نہیں پڑھاؤ گے, حالانکہ کسی اور کا طے کیا ہوتا, ارے اپنے کبھی تو نہیں پڑھاؤ گے. میں نے کہا بڑا جو واپس آیا کہ میری ناک کٹ گئی, میری ناک کٹ گئی کیا؟ اس میں وہ خوش ہو گئے, دیکھو اپنا سمجھ کے لیے آ گیا, اپنا سمجھ کے آ گیا. تو
تو میرے بھائیوں کے جو توڑے اس سے جوڑو,
یہ مبارک شبیں اس کا فیصلہ کرنے کی.
کیونکہ اگر کسی سے توڑ ہے
تو ہماری دعائیں بھی مقبول نہیں, دعائیں بھی مقبول نہیں. یہ شب قدر اس میں ساری رات روڑوں کے دعا مانگتے ہیں. اگر کسی خاندان والے بننے جننے والے سے اگر تعلق ٹوٹا ہوا ہے تو یہ دعائیں بھی قبول نہیں ہوں گی. اللہ پاک فرشتوں سے کہتے ہیں کہ ان کی دعا کو نیچے روکے رکھو, اوپر مت آنے دو جب تک کہ یہ آپس میں صلح نہ کریں. ان کی دعاؤں کو اوپر آنے مت دو, فرشتوں کو حکم ہوتا ہے روکے رکھو نیچے جب تک کہ آپس میں صلح نہ کریں. اور اگر آپس میں جھگڑا ہے تو اللہ کی رحمت تو آئے نہیں سکتی. اس لیے حضرت مولانا الیاس صاحب رحمتہ اللہ علیہ جب کسی دیہات میں جماعت لے کے پہنچتے اور وہاں پتہ چلا کہ دو چودھریوں میں دو خاندانوں میں جھگڑا ہے تو تبلیغ کا کام شروع کرنے سے پہلے ان کا جھگڑا ختم کراتے, آپس میں صلح کراتے. اور یوں فرماتے تھے کہ اگر آپس میں صلح نہیں ہوئی تو اللہ کی مدد تو آئے گی, اللہ کی مدد ہوئے کام کیسے ہوگا. اب بتائیے ہمارے خاندانوں میں جھگڑا تو ہمارے خاندانوں سے اللہ کی رحمت آئے تو کیسے آئے. ایک ہی گھر میں بہن بھائیوں کا جھگڑا, ایک ہی گھر میں اولاد ماں باپ کا جھگڑا, تو اس خاندان میں سب سے رحمت کہاں سے آئے گی؟ اور اللہ کی رحمت نہیں آئے گی تو پریشانیاں اور بڑھ گئی, اور بڑھ گئی پریشانی. اس لیے میرے بھائیوں آج کی اس مجلس میں ہم دل سب کی طرف سے صاف کر لیں. اگر وہ ہمارے ساتھ اچھا تعلق کرنے کے باوجود بھی بات کرتے کمی تربیت کے ہوتے ہیں یا کڑے ہی رہتے ہیں تو کوئی مسئلہ نہیں, آخر میں ہماری نجات ہوگی. آخر کا جو سواب تو نہیں لیے بعض ایسی تربیت کے ہوتے نہیں مانتے تو ہم برتاؤ کرتے رہے, آخر کا جو سواب نہیں لیے. جھکنے والے کی جیت ہے, اکڑنے والے کی جیت. ہمارے رسمان شیخ خان صاحب رحمۃ اللہ علیہ سے مدینہ منورہ میں کوئی ناراض ہو گیا, حالانکہ قصور کسی کا بھی دوسرا کر پتہ کیا ہو, وہاں شیخ خان صاحب ہفتے میں دو مرتبہ ان کو سلام کرنے کے لیے جاتے اور سلام کے جواب بھی نہیں دیتے. سلام کے جواب تین سال تک جاتے رہے, تین سال تک جاتے رہے, ہفتے میں دو مرتبہ سلام کرے. اور تین سال بعد اللہ نے دل کو نرم کی اور آگے پیر پکڑ لیے, اس سعید مجھے معاف کر دو, آج سے میں تمہارے شکر دوں. اب مجھے یاد ہے کہ آخری وقت میں یہ عالم تھے, بہت بڑے بزرگ تھے, آخر میں مدینہ منورہ میں رمضان المبارک میں میں بھی وہی تھا. تو وہاں بھی تھا تو رات کے رات کو ہی سہری تھی, ایک گھنٹے پہلے تک مجلس میں بیٹھک ہوتی وہاں سے فرماؤں گی. تو وہ ڈھائی بجے تک وہیں بیٹھے رہے تھے, گھر گئے اور پہلے سے پہلے رخصت ہو گئے. پھر ایسے بچے بتائیے جو ہم سے اٹھا ہوگا ہم اس کو ہفتے میں دو دفعہ سلام کرنے جا سکتے ہیں, دوسری دفعہ بس دے کے دفعہ کرو, ایک ہفتے سے دفعہ کرو, ہم کب تک چھوٹتے رہیں گے. اور سعید خان صاحب رحمۃ اللہ جیسے اتنے بڑے عالم اور بزرگ جو مدینہ منورہ میں 52 سال رہے, بڑے بڑے علماء مولانا کے قدموں میں آ کے بیٹھے. مولانا مکان کچا تھا, ذہن بھی کچا تھا مٹی کا, اس میں چٹائی اس میں شیخ یہ جو ہمارے سن حرم میں نماز پڑھاتے ہیں شیخ حذیفی, یہ تشریف لاتے, شیخ عبداللہ بن سبیہ رحمۃ اللہ علیہ حیات ہے جو اب نماز بھی پڑھاتے ہیں حرم میں, نماز وہی پڑھاتے ہیں. یہ شریم اور جنیش پر بھی نئے آئے ہیں, یہ سب مولانا کے پاس آتے ہیں. اتنی بڑی شخصیت ہفتے میں دو دفعہ سلام کرنے جاتے ہو جواب دیتے, تین سال بعد میں پڑھے. یہ ہے جس سے دکھ سے توڑے اس کو جوڑو. میں نے کہا کہہ رہے تھے ایک جملہ ہے, تو ابا بن عامر سے تین باتیں بتائی ہیں, اس میں
कर लेंगे अमल। और फिर दूसरा फरमाया कि जो तुमसे रोके तुम उनको अता करो, तो मत मना करो, देते रहो। तो तुमसे रोके उसको अता करो, वो नहीं देते तो हम नहीं देंगे, वही नहीं करते तो हम नहीं करेंगे। अगर अब सिद्दीक रज़ी अल्लाह तआला ने कुछ लोगों की मदद किया करते थे, जो उन्होंने महीना बांधा होता तो मिले था। ये उन्होंने दाई है रज़ी अल्लाह तआला को दान बांधा गया, और किससे बांधा जो उस समय चेली की बीवी थी और सैयदा मुगल सिद्दीक की बेटी थी। और दान में कितना गंदा बारह वाला पास में इनके पास होने की आयत कुरान में नाज़िल थी, तब सब शर्मिंदा। तो बाप तो बाप ही होता है, तभी तौर पर हदीस में छूट जाती। तो बोहतान बांधने वालों में एक वो भी थे जिनके वो सिद्दीक मदद किया करते थे, उन्होंने हाथ रोक दिया जब नहीं होगा। तो अल्लाह पाक ने हुक्म भेजा कि नहीं तुम मदद करते रहो, तो मदद करते रहो। तो जो तुमसे रोके उसको अता करो, और तीसरी चीज क्या इशारा फरमाई, जो तुमसे जुल्म करे उसे माफ कर दो। ये सबसे मुश्किल चीज, ये सबसे मुश्किल चीज। तुमसे ज्यादती करे, तुमसे जुल्म करे तो उसको माफ कर दो। ये है अव्वलीन और आखिरीन के अखलाक। जालिम को माफ करना कितना मुश्किल काम है दुनिया का। फरमान जाए हुजूर अलैहिस्सलाम के कि आपके सबसे तेज इंतजा हमजा रजी अल्लाह तआला का सबसे तेज इंतजा, उनको शहीद किया गया और उनका कलेजे निकाल के हिंदा ने चबाया और उनके नाक कान काट के हार बना के पहना और वैशी ने उनको शहीद किया। आपसे ऐसा सदमा था कि आप कभी रोए नहीं थे, उस वक्त आप रोए और सदमा। जब वापस मदीना मनवर आया तो फिर आप फिर रोए कि अरे सब के रोने वाले हैं, मेरे जैसा के रोने वाला कोई ना, और आपसे इतना सदमा। लेकिन जब वैशी और हिंदा ईमान लेने के लिए आए तो आपने दोनों को इस्लाम में दाखिल किया और दोनों को मुसलमान करके अपना भाई बना लिया, बहन बना लिया। ये है जो जुल्म करे उसको माफ करो। कितना मुश्किल काम है, कितना मुश्किल काम। जो ज्यादतियां करे, हमारा हक दबाए, हमारी हक तलखियां करे, हमें पीछे धकेले, उसको माफ करो। ऐसे नहीं हुजूर सल्लल्लाहु अलैहि वसल्लम की इरशाद फरमाई। और अगर अबू हुरैरा रजी अल्लाह तआला इरशाद फरमाते हैं, अबू हुरैरा रजी अल्लाह तआला इरशाद फरमाते हैं कि आपने इरशाद फरमाया जिसके अंदर तीन सिफतें हों, यही तीन सिफतें, मेरे तुमसे पता ताल्लुक करे उसको अता करो, और जो रोके उसको तो माफ करो। और जिसके अंदर ये सिफतें हैं तो अल्लाह उसका हिसाब आसानी से रखेंगे। हिसाब कोई मामूली चीज नहीं है, हिसाब कोई मामूली चीज नहीं है। हिसाब वो सब चीज है कि जिसके लिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम कसरत से दुआ मांगते थे, अल्लाहुम्मा हासिबनी हिसाबनियत का, कि अल्लाह तू मेरा हिसाब आसानी से लीजिए। पता नहीं हमें ये दुआ मांगना कभी आती रहती है, सोचे जरा कि आखिरत के हिसाब किताब की नजरी के बारे में कितने लोग दुआ मांगते हैं, इसका ख्याल ही नहीं आता। हमारी सारी दुआएं जो हैं वो तो दुनिया के चक्रों में खत्म हो ही जाते हैं, कारोबार के बहाने में, कारोबार के नुकसान से करने में, बच्चों की तीन तरह के सिलसिले में, ऐसा ही दुनिया की जो है सगुणों की जायदाद की शहर की मेरे महबूब से सिर्फ कसरत से ये दुआ मांगते अल्लाहुम्म हासिबनी हिसाबन यसीरा कहना तुम्हें हिसाब आसान से हिसाब का मामला कोई आसान नहीं अल्लाह पाक अगर एक गिलास पानी का हिसाब देने पे आ जाए तो आदमी हिसाब नहीं दे सकता किस किस नेमत का हिसाब देंगे मेरे भाइयों किस किस का हिसाब तो जिसकी ये तीन सबतें होंगी मतलब उसका हिसाब आसानी से देंगे आसानी से बड़े बड़े सहाबा करते थे हिसाब किताब से बड़े बड़े सहाबा करते थे पता नहीं ऐसा लगता जैसे हम तो शायद बगैर हिसाब से हम की पार हो जाए दुआएं नहीं करते बगैर उससे अमल करने तो इंशाल्लाह हिसाब आसानी से हो जाए और दूसरी बात फरमाई अगर तो बगैर जिससे पते हैं अल्लाह उसका हिसाब आसानी से लेंगे और दूसरी बात समझेगा अल्लाह अपने फजल से जन्नत में दाखिल करेगा मेरे भाई और अपने अमल से कोई जन्नत में नहीं जा सकता अपने अमल से कोई नहीं जा सकता बड़े बड़े भी डरते रहे अपने अमल से अरे भाई अजीब गोस्वामी रहमतुल्लाह अलैह इंतकाल हो गया तो किसी ने ख्वाब में ज्यारत की तो पूछा हजरत क्या की थी कहा कि बस अल्लाह के सामने जब दरबार में पेशी हुई तो पकड़ हो गई हजरत आपकी पकड़ इतने बड़े वजू थे बायोजी को सामने रखना कितने बड़े वजू आपकी पकड़ किस बात से तब बड़े तौहीद का दावा करते थे बना वक्त तुम्हारे पेट में दर्द उठा था तो तुमने क्या कहा था वहां तो हड्डी याद आ जाएगी अल्लाह कहे बड़ा चीज खाई तो इससे पेट में दर्द हो गया क्या दर्द हम देते हैं ये ठीक चीज से होता है बड़ा तहमीद का दरार करते हैं पता हो गया अल्लाह पाक ने ये शिर्क क्यों किया कहने से कोई अमल तो काम आया नहीं अल्लाह पाक ने अपने फजल से जन्नत में दाखिल किया तो मैं और आप किस अमल क्या कर रहे हैं कि रोज सलातुल तस्बीह पढ़ता हूँ और रोज इसकी रकत पढ़ता हूँ अय्याम ईद के रोजे रखता हूँ ईद में रात के रोजे रखता हूँ तबलीग में पाबंदी से जाता हूँ मैंने कभी कोई गुनाह नहीं किया इस चीज क्या कर मामला तो अल्लाह के फजल से होगा फजल से होगा तो दो इनामात किए हैं अगर तब और समाज में आपने शायद सुना है जिसके अंदर ये तीन सिफतें हों ये सबसे रोक के उसको दो तो तुम्हें महरूम करे उसे अता करो ये सबसे जुल्म करे उसे माफ कर दो बदला हिसाब भी आसानी से देंगे और अपने फजल से जन्नत में दाखिल करेंगे इस किस्म की हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बहुत सारी अहादीस बयान की हैं जिसमें तीन चीजों के बारे में कहा जाए तो मामूली बात है इसी कारण हम आज की शब में अपने दर्द को पैदा करने की कोशिश है और एक और सहाबी है वो हुजूर की खिदमत में हाजिर हुए और आज की असर आपसे कौन लोग ईमान लाए गुलाम की और आजाद की दोनों ईमान लाए तो उन्होंने पूछा कि इस्लाम क्या है सवाल किया इस्लाम क्या है साहबा ऐसे सवाल पूछे जो हमारे लिए रास्ते खुले इस्लाम क्या है फरमाया उम्दा कलाम अच्छा कलाम इस्लाम क्या है उम्दा कलाम ऐसे बात करें कि अगला खुश हो जाए या अगला गिरवीदा हो जाए और दोबारा मिलना चाहे अखड़ पन इस्लाम नहीं है बदकलामी इस्लाम नहीं है
करना पड़ता डांटना डपटना
इस्लाम नहीं।
इस्लाम क्या है? उम्दा कलाम, उम्दा कलाम। न कभी जबान से गाली आए, न कभी जबान से अबे सजे आए, ये है और उम्दा कलाम की पहचान आदमी के अपने घर में होती है। बाहर तो आदमी बड़ा अच्छे अल्फाज इस्तेमाल करने वाला होता है, अपने घर में पता चलता है कि इसका उम्दा कलाम कितना है। दरवाजे नहीं मस्जिद में और कहा तो सब बुजुर्ग बने हैं, घरवाले जिसके बुजुर्ग कहते हैं वो बुजुर्ग है, धोखा है। आदमी हर वक्त रहते हैं ना वहां पता चलता है। भगवान आपकारी और दो तीन बर्तन टूटे, कौन सा अखलाक है, कौन सा अखलाक है? उठते बैठते बीवी को ताना देना, ये कौन सा अखलाक है? पावर लेकर से लेके आए, लेके के आए थे दिमाग चौथे आसमान पे है, और हर वक्त बुलाओ उसके भाइयों को, लाओ उसके पापों को, अभी फैसला होगा। यह है अखलाक। ऐसी नमाज रोजे ऐसी ताप और सलाफी मुंह पे मार लिए जाएंगे, अल्लाह पाक को ये कुछ नहीं, अल्लाह पाक को अच्छे अखलाक चाहिए। लेकिन मैं अपनी तरफ से नहीं कह रहा, हुजूर अली सलाम इस्लाम की खिदमत में एक औरत के बारे में पूछा कि यार एक औरत है इबादत करती है, तहज्जुद सारी रात पढ़ती है और दिन में सारा साल रोजा रखती है और खूब सबका खैरात देती है, उसके बारे में क्या हुक्म है? आप निशान में उसके अखलाक कहते हैं क्या? उसे ऐसी बदमिजाज सारे पड़ोसी परेशान, खानदान वाले भी परेशान, लोग वहां से गुजरते हुए करते हैं ऐसी बदअखलाक, और होते हैं लोग तो कतरा के गुजरते हैं इधर कुछ कह दिए। तो आप निशा फरमाए जहन्नुमी, किसको जहन्नुमी कह रहे हैं? रात भर इबादत करने वाली को और दिन भर रोजा रखने वाली को। अगर इबादत ही असल होती तो जैसे जन्नती होती, तो उसकी जबान से सब परेशान है ऐसी बदमिजाज, बात करे तो ऐसे जैसे डर पा रहे। कई जहनों में और एक और भारत औरत के बारे में पूछे गया, एक औरत है बस फराई और वाजबात और सन्नत और वादा करती, नवाफिर वाफिर ज्यादा नहीं पड़ती, नरमी चौड़ी तहज्जुद पड़ती है और अपने रमजान के रोजे रखती, अपने रोजे भी नहीं रखती, रमजान के रोजे रखती, और कभी मामूली से सस्ता कभी एक खजूर दे दी, कभी पनीर का टुकड़ा दे दिया, बस आपको पूछो उसके अखलाक कहते हैं क्या? सुंदर ऐसी खुश मिजाज, ऐसी मीठी जबान कि जो एक दफा मिलने दोबारा मिलना चाहे सारे पड़ोसी भी खुश, घर वाले भी खुश। आपने शायद बताइए औरत जन्नती है। अब मेरे भाइयों हम सब सोच रहे हैं कि हमारे कैसे अखलाक हैं, बाकी बात लोगों से बात करते हुए डर लगता है कि फिर को दंड मारेंगे और उसको बस क्या है, पढ़ाई की किस समझते हैं, पढ़ाई की किस समझते हैं? तो पूछा कि इस्लाम क्या है, तो फरमाया उम्दा कलाम, उम्दा कलाम, अच्छा कलाम। मेरे भाइयों अगर हमारे ऐसा मिजाज है तो हम सही करें, आज ही घर वालों से सुख से जाकर सही तरीके से पूछें, रोक डाल के ना पूछे डर के मारे वो कैसे कहेंगे कि नहीं आपका मिजाज बड़ा खराब है। आदमी की सारी बुजुर्गी घर से पहचानी जाती है, कर लेंगे यहाँ आने का फायदा सभी होगा, फिर तब्दीली लेके जाएंगे कुछ घर वाले नहीं कहाँ से आ रहे हैं क्या हो गया एकदम कैसे बदल गए, शहरी में बिना खड़े अफ्तारी में बिना खड़े जैसे पकड़ा पकड़ने हट जाए और जोर जोर ऐसा जूता मारे उसने तो बेचारी तड़प नहीं जाए। हमारे डॉक्टर अब्दुल हई साहब रहमतुल्लाह अलैह हमारे बुजुर्गों में से थे, स्थानीय अक्सर बलबा में थे, हमारी नाजमा बार में थे और मुफ्ती हजरतवानी मोहम्मद साहब के शेर थे। एक दिन उनकी किसी मरीज ने उनकी ज्यादत की, दावत को कबूल करना सुन्नत है। हजरत तशरीफ ले गए, हजरत ने खाना खाया, उसके बाद पीछे पर्दे में आके उनकी अहलिया ने हजरत को सलाम किया कि वही हजरत से बैठ थी। तो हजरत ने फरमाया कि भाई माशाल्लाह तुमने बहुत अच्छा खाना पकाया, मजा आ गया, बहुत लजीज खाना था। तो ये जुमले सुनने के बाद अंदर पर्दे के पीछे से सकने की रोने की आवाज आई। तो अब कह रहे मैंने बदल क्या कह दिया, रोने की मुझे क्या बात है, मैंने क्या कहा थे। और क्या मेरी शादी को 40 साल हो गए हैं, कभी भी इन्होंने अपने शौहर में एक दफा मेरे खाने की तारीफ, आज आपकी जबान से खाने की तारीफ सुन के मुझे रोना आ गया। तो जो डॉक्टर साहब के मरीज थे, डॉक्टर ने उनकी खबर ली, अगर तुम दो बोल तारीफ से बोल देते तो तुम्हारा क्या बिगड़ता। इसी को अवसाद कहते हैं, इसी को अवसाद कहते हैं, उठते बैठते जीवी मजूते मारना और फिर आपकी यहां की सलाह को तस्वीर पढ़ना, क्या वजह है बताइए, क्या वजह। ये कह के चले आना कि बुलाओ अपने भाई को, बुलाओ अपने अम्मा बाबा को, अभी पढ़ाई के बाद आगे फैसला करता हूं। अब पढ़ो सलाह किसी की नीचे जाकर पढ़ लो, हमें पता नहीं है कि अब कितना बड़ा गुनाह कर गया है। किसी मुसलमान के दिल को दुखाना कबीरा गुनाह है, ईदाए मुस्लिम हराम है, हराम है किसी का दिल को दुखाना। आप पर इस्लाम ने इतनी कसरत से अच्छे अखलाक की बातें नहीं, ऐसी नहीं है, किसी वजह से की, किसी वजह से। तो अगर वही तौबा करें, हम के घर वालों को परेशान नहीं करें। शादियों को 30-30 साल हो गए फिर भी झगड़े खत्म नहीं होते, सब्र करें, बर्दाश्त करें। अगर सारी जिंदगी सब्र बर्दाश्त करते रहे तो बन गए हो गए जिंदगी। तो पूछा कि इस्लाम क्या है, कहा कि उम्दा कलाम और खाना खिलाना। इस्लाम दो चीज है, उम्दा कलाम और खाना खिलाना। आज उम्मत भी इसी पर छिन गई, रेडी वालों ने नहीं या सैलानी वालों ने नहीं, बाकी गई। और इब्राहिम अलैहिस्सलाम जो हमारे जैसे अमजद हैं, खड़े हैं, और इब्राहिम अलैहिस्सलाम ने अपने मकान की 4 दरवाजे बनाए थे कि जिस दरवाजे से मेहमान को सहूलत हो आ जाए, दरवाजे खुले रखे ताला नहीं करता, मेहमानों को खुला होता है। और सारी जिंदगी बगैर मेहमान के खाना नहीं खाया। अगर कोई मेहमान नहीं होता तो 3-3 मील पैदल जाते और मेहमान को तलाश करके आते और मेहमान को बैठा के खाना खिलाते, मतलब बगैर मेहमान के खाना नहीं खाते। इसलिए हुजूर अलैहिस्सलाम ने हजरत जिब्रील अलैहिस्सलाम से पूछा कि जिब्रील, अल्लाह पाक ने इब्राहिम को उनकी इन सिफत की वजह से अपना खलील बनाया, कौन सी खूबी थी। खलीलुल्लाह लकब है ना इब्राहिम का, खलील दोस्त को कहते हैं, अल्लाह के दोस्त कि कौन सी खूबी थी जिसने उसको खलील बनाया। तो हजरत जिब्रील अलैहिस्सलाम ने बताया उनकी सिफत मेहमान नवाजी है, उन्हें अपना खलील बनाया। तो मेरे भाई यार, अगर हम भी अल्लाह का दोस्त बनना चाहते हैं तो मेहमान नवाजी, मेहमान नवाजी। बड़े बड़ा बड़ा रश्ता है परसों, ऐसे साफ सुथरे मक्की मस्जिद से नहीं आ रहा था। तो ये शहीद नंदन थे और हमारे विराट के आखिर में जो सर्विस रोड है उसको बहुत लंबा चलता हाल लगा हुआ था, बहुत लंबा चलता। इनके साथ में क्या है, क्या ये फैलाने वाले हैं। مسجد استفانی میں جا سکتے تھے. کتنا اللہ نے ہمیں دیا ہے. مدینہ منورہ میں فیض آباد کے تاجر ہیں, رمضان المبارک میں روزانہ 50,000 ریال کی افطاری کراتے ہیں. 50,000 ریال کی کتنے میں نے بخش ہے, ساڑھے 11,000 فیض آباد کے تاجر ہیں. روزانہ 50,000 ریال یعنی 11-12 لاکھ روپئے کی افطاری کراتے ہیں. کے تو بچے گا, بچائی کے تو کچھ کم ہوتا چلا جائے گا. تو اسلام کیا ہے؟ ان پر کلام اور کھانا کھلانا. کھانا کھلانا ہم نے اسلام عبادات کو سمجھا ہے. بات تو پیٹ موڑ کے کھاتے کے کوئی آ رہا ہے, دو تین بیٹھے ہوئے تو پیٹ موڑ کے بیٹھتے ہیں, کوئی رشتہ کر کے بیٹھنا چاہیے. تو کھلانے کا مزاج بنائے جو اللہ نے دیا. یہ روز سفر میں بریانی کھلائیں, دال روٹی بھی کھلا سکتے ہیں, چھٹی روٹی بھی کھلا سکتے ہیں, لسی کا گلاس بھی کھلا سکتے ہیں, گاڑی میں کوئی شک نہیں. یہ امت تو سبھی بنی, اتنی امت کنجوس کیسے ہو گئی؟ اس امت کے دروازے تو ہر کھانے والے کے لیے کھلے تھے. آج کی بزرگ کیسے بنتا ہے؟ ہمارے ایک ساتھی اب تک ہے, وہ بہت بڑے بزرگوں میں سے ہیں, واپسی بزرگ ہیں. پرانی بات ہے, 3 سال پہلے میں سردی کی رات میں ان کے گھر گیا, تو 10:30-11 بجے تھے. اب تو چادریں کا رواج ہو گیا, اس وقت اس کا رواج نہیں لے جانے کا, شہر میں سناٹا ہو جاتا. تو سارے سناٹا ان کے گھر میں پہنچا تو ان کی بیٹھک میں ایک ساتھ کھانا کھا رہے تھے, اور وہ اندر ٹی وی سے سوے تھے, گرم گرم روٹیاں ڈالتے کھلا رہے. تو میں سمجھا کہ ان کے گاؤں میں کوئی آیا ہوگا, خود کو کھانا کھلا رہا ہے. کھانے کے بعد کھانے والے چلے گئے, تو میں نے ان سے پوچھا کہ کون تھا جس کو آپ گرم گرم تازی روٹی کا کھلا ہے؟ پہلے ایک سائل تھا, کہہ رہا تھا کہ میں بھوکا ہوں, سوال کر رہا تھا کہ میں اللہ سے اس کو کھانا کھلا رہا. اس سے بڑے ولی نے اس سے بڑی ولی ان کی دی. آج 11 بجے کی فقیر کو بھی کھلا کے کھانا کا جواب دیتا ہوں. ایسی بیویوں میں مزاج بگاڑ ہے, یہ علی کا مزاج نہیں. ایسے بیویوں میں مزاج بگاڑے کہ دو آدمیوں کو کھانا پکا کے کھانے میں تیار. اگر سارے بھی بنا دیں گے تیرے ہوگی تندور سے لے. اسلام کیا ہے؟ کھانا کھلانا. کھانا کھلانا سے پوچھے ایمان کیا ہے؟ صحابی نے حضور ایمان کیا ہے, آپ نے فرمایا صبر اور درگزر. صبر اور درگزر یہ ایمان ہے. صبر کرنا, کوئی پریشانی آ جائے, مصیبت آ جائے, تکلیف, اس پر صبر کرو, صبر برداشت کرو. کچھ لوگ آخرت میں جنت سے تیزی سے آخرت میں میدان میں تیزی جنت کی طرف جا رہے ہوں گے, بڑے سب کو روک رہے ہیں کہ کہاں جا رہے ہو؟ حساب کتاب تو دے دیا, مگر سب کو کیسے چلے کہ ہمارا حساب کتاب کوئی نہیں ہے. مجھے کہا کہ تم کون ہو کہ تمہارا حساب نہیں؟ کیا ہم صابرین میں سے ہیں, صبر کرنے والوں کو. فرشتے کہے کہ ہاں ہاں تمہارا حساب کوئی نہیں ہے, مگر حساب کتاب کی جنت میں چلے. صبر یہ ہے, ہر مشکل سے صبر, ہر مشکل سے صبر. آپ نے شاہ سمائے جنت میں ایک محل ہے جو فضا میں معلق ہے, معلق, نہ کسی ستون نے تھاما ہوا ہے, نہ کسی زمین نے تھاما ہوا ہے. جیسے بادل معلق ہوتے ہیں, پرندہ ہوتا معلق ہے, اور محل ایسا ہے کہ اندر سے دیکھو تو باہر نظر آئے, باہر سے اندر نظر آئے. جسے پوچھا کہ پھر اس میں جنت ہی جائے گا کیسے؟ پرندے بولتے تو کیسے اڑتے درخت پہ بڑھ جاتے, اڑ کے نیچے آ جاتے. پر جس کا محل اندر کو پڑھ دیں گے وہ جس میں چلے جائے گا نیچے آ جائے گا. اسے بھی ملے گا کس کو, ایسا خوبصورت کس کو ملے گا؟ تو فرمایا صبر کرنے والوں کو, صبر کرنے والوں. جو مشکل آ جائے, پریشان
परेशानी आ जाए, तकलीफ आ जाए, सबर करना है, सबर और कर हो जाए, कर छोड़ो छोड़ो। इन बातों में अगर साइज है कुछ अंदर में भी शक्त अगर मिल जाए तो मैं क्या दुआ हूँ। अब सर अल्लाहुम्म इन्नक अबूद तुहिब्बुल अब्बा फाफून, ए अल्लाह तू दर बदर को पसंद करता है, अब को पसंद करता है, अल्लाह तो मुझसे भी दर बदर फरमा दे। तो हम भी कोई मामला आ जाए दर बदर करें, छोड़ो जी छोड़ो खत्म करो। तो ईमान क्या है? इसका बड़ा दर बदर पूछा। हाँ इस्लाम में अफजल तरीन अमल क्या है? इस्लाम में सबसे अफजल बेहतर अमल क्या है? तो आपको फरमाया कि जिसके हाथ और जबान से लोग न कभी उसकी जबान से किसी को तकलीफ पहुंची हो न उसके हाथ से तकलीफ पहुंची। ये अफजल तरीन अमल है इस्लाम में। अफजल तरीन अमल रोजे को नहीं बताया, नमाज को नहीं बताया, हज को नहीं बताया कि जिसके जबान और हाथ से किसी को तकलीफ ना पहुंचे। ये जबान का डर तलवार के बाद ज्यादा खतरनाक होता है, जल्दी होकर रह जाता है किसी के ताने एतराज और तनकीद और चुपती हुए बोल से बात में किसी के जुमले से रात की नींद हो जाती है। क्या करेगा, क्या करे आदमी समझता है करवाने लगता है तो उसका जो रहा जाता है तो जबान से तकलीफ ना पहुंचे और हाथ से भी तकलीफ ना पहुंचे। ये सामने अफजल शरीर अमल है। पूछकर के अफजल ईमान क्या है? अफजल ईमान क्या है? ईमान ने सब आपने फरमाया अच्छे अखलाक। भगवान जाए मेरे महबूब के हमने सबको भूल के सारा दिन की बात आपको समझ लिया, वो भी हाथ में नहीं है। अफजल ईमान क्या है? अच्छे अखलाक, अच्छे अखलाक।